यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकतामा भएको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। र इरानसँगको युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। अब समाचार विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुरक्षित विश्वसनीय समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकतामा भएको बताउनु भएको छ। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2083 अवसरमा शुभकामना सन्देश दिनुहुँदै वहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता तथा नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता भएको बताउनुभयो। वहाँले सूचना तथा संचार प्रविधि क्षेत्रमा क्रियाशील उद्यमी, नवप्रवर्धक, प्राविधिक जनशक्ति, स्टार्टअप, समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरकारवालामा शुभकामना व्यक्त गर्नुभएको छ। वहाँले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई अझ थप सरल, पारदर्शी, उत्तरदायी र नागरिक मैत्री बनाउने दिशामा अघि बढ़िरहेको उल्लेख गर्नुभयो। यसै सन्दर्भमा मन्त्रालयले आगामी दशक लक्षित दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। नागरिक एपलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नागरिकले राज्यका अत्यावश्यक सेवाहरू एउटै डिजिटल प्लेटफर्म मार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गर्ने सम्बन्धी पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी छ। संघीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज काठमाडौँ महानगरपालिका 16 बालाजू स्थित विष्णुमती नदी र धोबी खोला नदी किनारामा रहेका घर टहरा हटाइँदैछन्। काठमाडौँ महानगरपालिका 15 स्वयम्भू क्षेत्रका अतिक्रमित घर टहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। स्वयम्भू, बालाजू, गोङ्गबु, बसपार्क, देवीनगर लगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको उहाँले बताउनुभयो। सरकारले हिजो बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारामा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 घर टहरा हटाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो। बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा पठाइएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवेले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। अहिले अनियमित भएका शैक्षिक पात्रलाई सुधार्नका लागि महिनामा 3-4 प्रकारका परीक्षा लिइरहेको जानकारी दिनुहुँदै उहाँले 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी सञ्चालन गर्ने बताउनुभयो। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताउनुभयो। अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब 1,25,000 परीक्षार्थी सहभागी भएका छन्। नेपाली कम्युनिष्ट पार्टीले आगामी मंगिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मंगिर 11-15 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ 15 गतेसम्म ओडा, भदौ 16 गतेदेखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। बैतडीमा नागरिकको घर घरमा राहदानी सेवा पुर्याइने भएको छ। घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीका इच्छा अनुसार सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र जिल्ला हुला कार्यालय बीच सम्झौता भई यो सेवा प्रवाह हुने भएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
बैतडीमा नागरिकको घरमै राहदानी पुर्याइने भएको छ। राहदानी बनाउने नागरिकको इच्छा अनुसार घरमै राहदानी अर्थात पासपोर्ट पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुला कार्यालय बीच मंगलबार सम्झौता भएको बताउनु बैतडीका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
जिल्ला प्रशासन र हुलाक बीच चाहिँ भर्खरै गरेको सम्झौतामा जो नागरिकहरू नागरिकहरूको आफ्नै इच्छा अनुसार उहाँहरूलाई अप्सन दिइन्छ, उहाँहरू स्वयं चाहिँ राहदानी लिन जिल्ला प्रशासन कार्यालय आउने कि उहाँकै घरमा राहदानी पुरै दिने ब्लाक मार्फत भन्ने कुराको राहदानीको फर्म भर्दै उहाँहरूलाई अप्सन दिइन्छ बायोमेट्रिक लिन जाँदाखेरि, अनि उहाँहरूले चाहिँ म मेरो घरमै राखेका राहदानी पुरै दिनुहोस् भनेर भन्नुभयो भनेदेखि चाहिँ 55 रुपियाँको पैसा तिर्नुपर्छ उल्ला कार्यालयलाई, र उल्ला कार्यालयमा एउटा फर्म भर्नुपर्छ, त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयमै हुन्छ।
राहदानी बनाउनका लागि फारम भर्ने बेलामै घरमै राहदानी लिन चाहने नागरिकले जिल्ला हुला कार्यालयलाई 55 रुपियाँ शुल्क तिर्नुपर्ने र उनीहरूको घरमै राहदानी पुग्ने बताइएको छ। जिल्ला हुला कार्यालय बैतडीका प्रमुख प्रकाश बहादुर कार्की,
सम्झौतामा हस्ताक्षर भयो, त्यो समझदारी अनुसार त्यसपछिका जो चाहिँ पासपोर्टहरू बन्नु छन् ती पासपोर्टहरू घरमै बुझ्ने अथवा डेलिभरी घरमै हुनुपर्छ भन्ने त्यस्तो उहाँलाई अप्सन दिइन्छ, घरमै बुझ्ने वा जिल्ला प्रशासनमा आएर बुझ्ने, त्यो अप्सन मध्ये घरमै चाहिँ पासपोर्ट बुझ्न चाहने सेवाग्राहीले एउटा 3 प्रति फर्म भर्नुपर्छ र त्यो बाबत लाग्ने दस्तुर चाहिँ करिब 55 रुपियाँ दस्तुर चाहिँ त्यही राहदानी फाँटमै भएको हाम्रो जिल्ला हुला कार्यालयको कर्मचारीलाई बुझाउनु पर्ने हुन्छ।
नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले घरमै राहदानी पुर्याउनका लागि सम्झौता भएको बताइएको छ। यसले सेवाग्राहीहरूलाई धेरै सजिलो भएको बताउनुहुन्छ स्थानीय युवक रोशन भट्ट।
हामीहरूले चाहिँ अब राहदानीको लागि प्रशासन धाइरहनु पर्ने समस्या पक्कै पनि त्यो टुट्छ होला, त्यो राम्रै कुरा हो, सहजीकरण हो, तर अब खास कुरो के हो भने अलिक विश्वसनीय हुनु पर्यो, अलिक सेवा राम्रो दिनु पर्यो भन्ने मात्र यो अब चिन्ताको विषय पनि हो। खुसी लाग्यो हामीहरूलाई यो कदम देखेर।
यो सम्झौता भएपछि अब जिल्ला प्रशासन कार्यालय बैतडीमा राहदानी प्राप्त भएपछि सम्बन्धित व्यक्तिकै घरमा राहदानी पुर्याइने बताइएको छ। हुलाक कार्यालयले राहदानीलाई हुलाक वस्तुका रूपमा घरमै पुर्याउने जिल्ला हुलाक कार्यालय बैतडीले जनाएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
एसई सक्यो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सरकारले देशभरका सड़क सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ। गत बिहिबार रोल्पाको थवाङ गाउँपालिका एकमा भएको जीप दुर्घटनामा 20 जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको छ। दुर्घटनाको सूक्ष्म छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज विज्ञप्तिमा उल्लेख गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको समेत जगत्तोमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ। सड़क दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोड़िएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढ़ताका साथ अघि बढ़ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ। सरकारले भन्सारमा कड़ाई गरेसँगै सधैँ जसो चहल पहल हुने वीरगंजको सीमावर्ती भारतीय बजार रक्सोल यति बेला सुनसान छ। किनमेलका लागि रक्सोल जाने नेपाली घटेसँगै बजार सुस्ताएको हो। रक्सोल सीमावर्ती नेपालीका लागि मात्र प्रमुख बजार नभएर नेपालका अधिकांश स्थानका बासिन्दा एवं व्यापारीको लागि समेत रक्सोल बजार व्यापारिक केन्द्र बनेको छ। पछिल्लो समय संघीय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कड़ाई गरेपछि वीरगंज बजारमा क्रमशः ग्राहकको चलपल बढ़दै गएको व्यवसायीले बताएका छन्। वीरगंज बजार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले सरकारले सीमावर्ती क्षेत्रमा कड़ाई गरेसँगै अनौपचारिक ढंगले हुने आयातमा कमी आउने बताउनुभयो। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्र 6.94 अर्ब मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ। धनकुटाको पाखरीबास नगरपालिकाभित्र पर्ने मुगा गाउँ कुनै बेला निकै चहलपहल भएको गाउँ हो। केही दशक यता बसाई सराईले गर्दा सुनसान जस्तै बनेको गाउँमा अहिले फेरि अन्य स्थानबाट स्थानीयहरू गाउँमै फर्किने लहर शुरू भएको छ। नागरिकहरू पुनः स्थानीय थाकथलो फर्कने क्रम शुरू भएसँगै गाउँका पुराना घर तथा मठ मन्दिरहरू पुननिर्माण भइरहेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
81 वर्षीय बीरबहादुर थापा जीवनको उत्तरार्धमा जन्मगाउँ मुगा फर्कन लाग्नु भएको छ। उहाँले पुरानो घर स्थानीयको सहयोगमा सरसफाई र रंगरोकन गर्दै हुनुहुन्छ। 2001 सालमा मुगामा जन्मनु भएका दादा काजी 2007 सालमा मुगा छोडेर विराटनगर जानुभएको थियो र 18 वर्षको उमेरमा काठमाडौँमा जागिर व्यापार र उद्योगमा लाग्नुभयो। 2057 सालमा विराटनगर फर्किएर अहिले मुगा फर्कने तयारीमा हुनुहुन्छ।
आफ्नो जन्मथलोको माया कहिले पनि टुट्दो रहेनछ। यताका मान्छेहरू कोही मधेसतिर जाँदाखेरि आफू पछाडि जाँदाखेरि पनि पुरै पुरानो कुरा सम्झिने, जन्मथलो सम्झिने, त्यो परिवार सम्झिने, हाम्रो यताको छिमेकी राई लिम्बू जति छन् सबैसँग एउटा सम्बन्ध राम्रो भएको मलाई सम्झना राम्रो छ। त्यसैले पनि मलाई घचघचाएर चाहिँ जाउँ जाउँ भन्ने चाहिँ भएको।
अशोक थापा एक वर्ष अघि मुगा फर्कनु भएको छ। इन्दिरा थापाले मुगामा अस्पताल सञ्चालनको लागि भवन निर्माण गर्नुभएको छ। स्वर्गीय सूर्यबहादुर थापाको कालखण्डमा बनेको मन्दिर जीर्ण भएपछि पुनर्निर्माण भई नयाँ रूप पाएको छ। जन्मघर पनि मेमोरियल म्युजियमका लागि पुनर्निर्माणको तयारीमा छ। वर्षेनी कुलपूजाका लागि मुगा आउनेहरू बस्नकै लागि गाउँ फर्कन लाग्दा खुसी लागेको स्थानीय कपिल थापाले बताउनुभयो।
दुई तीन घर लगायत अहिले हालसाल भर्खरै हाम्रो एकजना बिरबहादुर थापा चाहिँ उहाँ चाहिँ सूर्यबहादुर दाईको भतिजा, उहाँ पनि हालसालै अब तल घर सरसफाई गर्दै हुन्छ, बस्ने आउने क्रम चाहिँ जारी छ होइन। उहाँहरू गाउँ फर्किएर अभियानमा आउनुभएको साह्रै खुसी लागेछ।
धनकुटा बजारदेखि सवारीमा झण्डै एक घण्टामा मुगा पुगिन्छ। पृथ्वीनारायण शाहको आदेशमा सरदार रामकृष्ण थापा पोखराबाट गोर्खा हुँदै मुगा पुगेपछि थापाहरूको मुगामा वंश बढेको हो। पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको गाउँमा पुराना र कलात्मक घर मन्दिरहरू पुनर्निर्माणको काम भइरहेको पाख्रीवास नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष गणेश राईले बताउनुभयो।
वरिपरि वाल निर्माणहरू तार घेर भएको छ, मन्दिर बनिएको छ। सूर्य थापाको समयमा एक छुट्टै किसिमको सुन्दरता थियो, धनकुटाकै एउटा सुन्दरता, यहाँको चहलपहल पछिल्लो समय त घट्दै गयो।
मुगालाई पर्यटनसँग जोड्न सकिएमा यहाँको चहलपहल फेरि बढ्ने सम्भावना छ। पूर्व प्रधानमन्त्रीको गाउँ पुराना र कलात्मक घर मन्दिरहरू र नजिक कैको राजदेवी सल्लेरी वन पर्यटकको आकर्षण बन्न सक्छन्, तर सड़क र खाने पानी जस्ता पूर्वाधारको भने आवश्यकता रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
आफ्नो थाकथलो फर्कदै स्थानीय सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। क्षेत्रीय तनाव चर्किँदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने प्रष्ट सन्देश दिनुभएको छ। अमेरिकी दबाव र युद्धविरामको अनिश्चित अवस्था बीच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कड़ा बनाएको संकेतका रूपमा हेरिएको छ। राज्य टेलिभिजन मार्फत सार्वजनिक गरिएको वक्तव्यमा अयातुल्ला मुजतावा खमेनीले इस्लामिक गणतन्त्रका वैज्ञानिक, प्राविधिक र सैन्य क्षमताहरू राष्ट्रिय पहिचानसँग जोड़िएको बताउँदै तिनको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पर्सियन खाड़ी क्षेत्रमा अमेरिकी उपस्थितिमाथि कटाक्ष गर्दै त्यहाँको अवस्थालाई इतिहासको नयाँ अध्यायका रूपमा व्याख्या गर्नुभयो। आफ्नो बुबाको हवाई आक्रमणमा मृत्यु भएपछि सर्वोच्च नेतृत्व सम्हालेका खमेनी हालसम्म सार्वजनिक रूपमा देखा पर्नु भएको छैन। देशको अर्थतन्त्र अमेरिकी नाकाबन्दीका कारण दबावमा परेको बेला इरानको यस्तो अडान आएको हो। अमेरिकी नौसेनाले इरानी तेल ट्याङ्करहरूको आवागमन रोकेपछि निर्यात प्रभावित भएको छ भने बजारमा तेल आपूर्ति अस्थिर बनेको छ। हम्बुर जलमार्गमा इरानको प्रभावका कारण विश्वको झण्डै पाँचौं हिस्सा कच्चा तेल ढुवानी प्रभावित भइरहेको छ। यसै सन्दर्भमा ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल $126 पुगेको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले उक्त प्रस्ताव पर्याप्त नभएको बताउँदै वार्तालाई अझ स्पष्ट र प्रभावकारी बनाउनु पर्ने धारणा राख्नु भएको छ। इरानले वार्ताका लागि तयार पारेको पछिल्लो प्रस्ताव पाकिस्तानका मध्यस्थकर्ता मार्फत अमेरिका पठाइएको छ, तर ट्रम्पले त्यसमा असन्तुष्टि जनाउनु भएको हो। यसैबीच युद्ध सम्बन्धी अधिकारबारे बोल्दै राष्ट्रपति ट्रम्पले कंग्रेसको स्वीकृति बिना सैन्य शक्ति प्रयोग सीमित गर्ने कानूनलाई पूर्ण रूपमा असंवैधानिक भन्नुभएको छ। यद्यपि कंग्रेस नेताहरूलाई पठाएको पत्रमा भने उहाँले युद्धविराम घोषणा भइसकेकाले शत्रुता अन्त्य भएको दावी गर्नुभएको छ। फ्लोरिडामा आयोजित एक कार्यक्रममा उहाँले अमेरिका युद्धमा जितिरहेको छैन भन्ने अभिव्यक्तिलाई देशद्रोहीको संज्ञा दिनुभयो। यसैबीच अमेरिकी रक्षा मन्त्रालयले आगामी 6 देखि 12 महिनाभित्र जर्मनीबाट करिब 5,000 अमेरिकी सैनिक फिर्ता गर्ने जनाएको छ। जर्मन चान्सलरले इरानसँगको युद्धको आलोचना गरेपछि सैनिक हटाउने विषयमा विचार भइरहेको राष्ट्रपति ट्रम्पले यसअघि संकेत गर्नुभएको थियो। अब मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मध्य प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरी असिनासहित मध्यम खालको पानी पर्ने सम्भावना छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानमा र मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित पानी पर्ने सम्भावना छ। समाचारको अन्त्यमा समाचारका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता भएको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई। काठमाडौँ उपत्यकाको बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य आज पनि जारी। र इरानसँगको युद्ध अन्त्य गर्न आएको पछिल्लो प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टि। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुन्छ। हवस् त, नमस्कार।